لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على حبيب إله العالمين سيدنا ومولانا أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين، سيما للإمام المنتظر والحجة الثاني عشر، اللهم أجل له الفرج، ولعنة الله على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين، بسم الله الرحمن الرحيم، وإذا رأوا تجارة أو لهوا انفضوا إليها وتركوك قائما. اس سے پہلے کہ میں 1434 ہجرہ کے ایام عزا کے فرسٹ عشرے کا اپنا ٹاپک، کربلا سے امام زمانہ تک، اس پر اپنی بات کو آگے بڑھاؤں، ایک دو تین چھوٹی سی چیزوں کو ایکسپلین کرنا یا کچھ مس انڈرسٹینڈنگ ہے جس سے دور کرنا ضروری ہے. پہلی بات تو یہ ہے کہ ان مجالس میں مسائل فقہ بیان کرنے کا نہ ٹائم ہوتا ہے اور نہ ہی یہ مسائل کا فورم ہے، لیکن تقریر کے دوران کبھی کبھار ایک آدھ مسئلہ بیان ہو جاتا ہے، اور اس کے حوالے سے ایک بات یہ عرض کروں کہ ہمارا مرجع، چاہے واحد اللہ سیستانی کی طرح سے مثلاً 82 سال کے ہوں، یا مرحوم آغا خوئی کی طرح سے 95 کے، وہ اپنی زندگی کے لاسٹ موومنٹ تک ریسرچ کرتا رہتا ہے. ایسا نہیں کہ ایک بار وہ مرجع کے لیول پہ پہنچ گیا اور اب اسے کوئی چیلنج کرنے والا نہیں رہا تو اس کی اسٹڈی یا اس کی ریسرچ کمپلیٹ ہو گئی. نہیں، وہ اپنی موت تک، آخری سانس تک مسلسل ریسرچ کرتا رہتا ہے، جس کا ریزلٹ یہ نکلتا ہے کہ سم ٹائمز چند مسائل میں اس کا فتویٰ چینج ہو جاتا ہے. اب بکس جو ہمارے پاس پرنٹڈ ہوتی ہیں تو وہ تو مثلا اسلامک لا ہے سیستانی کی، جس نے آج سے 15 سال پہلے خریدی ہوگی وہی اس کے پاس ہوگی، اس کو ریپلیس تو نہیں کیا گیا ہوگا. سم ٹائمز ممبر سے جو مسئلہ بتایا گیا بک میں آپ کو وہ نہیں ملے گا. اچھا، کبھی تو ایک پرنٹنگ مسٹیک بھی ہو سکتی ہے اور کبھی مسئلہ چینج بھی ہو سکتا ہے. اس کی ایک بہت ہی واضح اگزامپل، 3 دن پہلے ایک مسئلے کے نام سے نہیں، وہ تو ایک تقریر میں بیچ میں ایک بات آ گئی، میں نے بیان کیا اور مجھے معلوم ہے کہ آغا سیستانی کی اسلامک لا میں یہ مسئلہ دوسرے طریقے سے پرنٹ ہے. ہر سال جہاں جہاں اس مسئلے پہ بات کی جاتی، پھر کچھ لوگ ایسے ہوتے ہیں اور اچھی بات کہ وہ گھر جا کے چیک کرتے ہیں اور بک کو لے کے آتے ہیں. اس سال ماہ مبارک رمضان میں میں دارالسلام میں تھا، تو رمضان میں تو اسپیچ کے درمیان مسائل آنے چاہیے، رمضان کی اسپیچز مسائل کا فورم ہے. لاسٹ ایئر میں عشرہ زینبیہ میں ممباسا میں تھا اور اس کے علاوہ اور، تو ہر جگہ جب یہ مسئلہ بتایا تو 90% لوگ تو چیک کرنے کی ضرورت محسوس نہیں کرتے. اگر اسپیکر پہ ان کو ٹرسٹ ہے اس لیے چیک نہیں کرتے تو الگ بات. और अगर वो ये कहते हैं कि नन ऑफ अवर बिजनेस, ये हलाल हराम वाजिब ये हमारा कोई इससे ताल्लुक ही नहीं, बढ़ता रहे स्पीकर, सही पढ़े गलत पढ़े, हमें इस पर अमल ही नहीं करना, तो वो फिर यकीनन एक अलार्मिंग साइन है। क्योंकि जिस टॉपिक को कल मैंने फकत टच किया और आगे बढ़ गया, दज्जाल, ये दज्जाल बड़ा पॉयस और मुत्तकी और रिलीजियस और नमाज शब का पाबंद बन के सामने आएगा, वो एक बहुत बड़ा प्रॉब्लम हमारे लिए क्रिएट होने वाला है, और उसकी ट्रेनिंग मिलती है यहीं से। हमें कैसे पता चले कि ये जो दज्जाल है वो अपना विजिटिंग कार्ड तो नहीं देगा ना कि उस पर लिखा मिस्टर दज्जाल, नहीं, वो तो बहुत ही नेक पॉयस मुत्तकी बन के आएगा। मोमिन के पास एटलीस्ट इतनी नॉलेज होना चाहिए कि वो उलमा में सही और गलत आलिम में डिस्टिंग्विश कर सके, मुज्तहिदीन में सही और गलत मुज्तहिद में डिफ्रेंशिएट कर सके, मर्जे में सही और गलत, और हत्ता ये कि लास्ट स्टेज जब इमाम आएंगे उनसे पहले 40 झूठे इमाम आएंगे। अब ये हदीसें डिफरेंट हैं, एक में है 12, एक में है 40, एक में है 70। हम कैसे पहचानेंगे कि ये सच्चा इमाम है और ये झूठा इमाम? मोमिन के पास कम से कम इतनी नॉलेज और इतनी अक्ल होनी चाहिए। अब ये एक अलग टॉपिक है, मैंने कहा कि कल खाली मैंने इसको टच किया था और कुछ नौजवान बेचारे बहुत परेशान हो गए, एक अलग सब्जेक्ट है। फिलहाल आशूरे तक की जो दो मजलिसें हैं इसमें मेरे पास टाइम नहीं, हो सकता है कि जियारत की मजलिस में मैं उस पर बात करूं, लेकिन ये जो मैंने एक लिस्ट आपके सामने जल्दी जल्दी बता दी, ये सारे वो प्रॉब्लम है जो हमारी कौम में आखिरी जमाने में हमारा ट्रायल बन के पेश आएंगे। सच्चा इमाम, उसके आने से पहले झूठे इमाम, सच्चा मर्जे, उसके आने से पहले या सच्चे मर्जे के साथ खोटे मर्जे, सही आलिम गलत आलिम, ये सारे प्रॉब्लम कौम में रहेंगे। तो इसलिए अगर किसी की ये पॉलिसी है कि इट्स नन ऑफ अवर बिजनेस, हमें कोई ताल्लुक ही नहीं, आलिम सही है आलिम गलत है, हमें कौन सा फतवे पे अमल करना है, इसलिए हम कोई अटेंशन पे नहीं करते, ये बड़ी अलार्मिंग साइन है कि ये आदमी दज्जाल के जमाने में फेल हो जाए। लेकिन जैसा कि मैंने कहा कि ये एक अलग सब्जेक्ट है, अभी तो मैं ये बात अर्ज करूं, नमाज शब इस दिन आयतुल्ला सिस्तानी जो इंग्लिश बुक है इस्लामिक लॉ, उसमें ये मसला इसी तरह से प्रिंट हो रहा कि नमाज शब का टाइम मिड नाइट के बाद आता, और जैसा मैंने अर्ज किया कि एक्चुअल फतवा आयतुल्ला सिस्तानी का ये है कि जस्ट आफ्टर ईशा नमाज, अगर आप 4:30 में ईशा नमाज पढ़ लेते हैं तो नमाज शब का टाइम आ गया। और चूंकि इस मजमे में ऐसे लोग भी हैं जो उर्दू पढ़ सकते हैं, और ऐसे लोग भी हैं जो फारसी पढ़ सकते हैं, और ऐसे लोग भी हैं जो अरबी पढ़ सकते हैं, तो ऐसा नहीं है कि आयतुल्लाह से अलग से कोई फतवा पूछा गया, नहीं, उनकी तमाम किताबों के नए एडिशन में यह मसला इसी तरह से प्रिंट। भाई नमाज आयात, नमाज आयात के बारे में तो आपको मालूम है ना कि आयतुल्ला सिस्तानी के नजरिए में नमाज आयात का वो तरीका गलत है कि जिसमें आप कुल हुवल्लाह को हर आयत को अलग अलग करके रुकू से पहले पढ़ते हैं। वो इसीलिए वो एग्जाम्पल देते हैं कुल औज़ु बिरब्बे फलक की, और कुल हुवल्लाह का इसलिए तरीका गलत है कि नमाज आयात में ओनली बिस्मिल्लाह इज नॉट इनफ, लेकिन इस्लामिक लॉ में अब तक पुराना तरीका छप रहा है। ऑल्दो इस्लामिक लॉ के पब्लिशर ने अलग से एक सर्कुलर बाद में इशू किया जो तकरीबन हर खोजा जमात के समाचार में भी छपा कि भाई ये इस्लामिक लॉ में नमाज आयात का ये तरीका जो है ये गलत है, आयतुल्लाह सिस्तानी इसको चेंज कर चुके हैं, लेकिन स्टिल बुक के अंदर उसको चेंज नहीं किया गया। आयतुल्लाह सिस्तानी अपनी बुक में चेंज कर चुके, ट्रांसलेशन में अब तक चेंज नहीं हुआ। तो ये दो तीन चार मसले ऐसे, मैं मुहर्रम की मजलिसों में बहुत ज्यादा अवॉइड करता हूं कि ये मसाइल बयान करने का फोरम नहीं। वैसे ही हमारा टॉपिक इतना ज्यादा एक्सपेंड हो गया कि मेरे कंट्रोल से बाहर निकल रहा, लेकिन ये इसलिए जरूरी थी ये एक्सप्लेनेशन या वजाहत कि कुछ मिसअंडरस्टैंडिंग इसकी वजह से क्रिएट हुई। और नंबर दो, मैंने दो दिन पहले अपनी एक मजलिस में, अब मेरे साथ प्रॉब्लम यह है कि मुझे बहुत फास्ट बातें करना पड़ती हैं, तो कुछ चीजें ऐसी हैं कि पब्लिक मिस कर जाती है मेरे एक आध जुमले को और मिसअंडरस्टैंडिंग। मैंने एक दिन पहले कहा था, दो दिन पहले, कि ये इस्लाम में ये नहीं चलता कि इन माई ओपिनियन, ये नहीं कहा था। मैंने कहा था फिक में ये नहीं चलता, क्योंकि फिक में आप एक सर्टेन मर्जे की तकलीद में, आपको सिर्फ उस मर्जे का फतवा चाहिए, इसके अलावा दूसरे मर्जे का फतवा भी आपके लिए बेकार। तो उसमें कोई स्पीकर अगर आकर कहे कि इन माय ओपिनियन, तो हमें जरूरत नहीं है, इसलिए कि हम तुम्हारी तकलीद में नहीं, हम आयतुल्लाह सिस्तानी की तकलीद में। इवन वो सारे मराजे जो स्टेटस वाइज आगाए सिस्तानी के इक्वल, वाकन हमारी शिया कौम को अल्लाह ने इतने सारे मराजे दिए जिनको ये राइट है, वो मुस्तहद नहीं मर्जे हैं, वो ये कह सकते हैं कि इन माई ओपिनियन। क्या अगर वहीद खुरासानी को ये हक नहीं है? और क्या आयतुल्लाह नासिर मकारी में शिराजी का ये राइट नहीं है? और क्या आयतुल्लाह हाफिज बशीर नजफी ये नहीं कह सकते? कह सकते, कहते हैं, वाजिब है उनके लिए। मगर हमारे लिए, अगर हम आगे सिस्तानी की तकलीद में तकलीद समझें, तो सिर्फ वो इन माई ओपिनियन चलेगा जो आगे सिस्तानी कहेंगे। हम रिस्पेक्ट हर एक की करेंगे, फतवा अपने मर्जी का लेंगे। तो ये बात मैंने सिर्फ फिक्स से रिलेटेड कही थी, लेकिन इसके अलावा कोई इस्लामिक हिस्ट्री का प्रॉब्लम है उसमें हर आलिम को और हर लर्नेड पर्सन को यह हक है कि वह कहे कि हिस्ट्री में शहजादी की शहादत की एक ये डेट है, एक ये डेट है, एक ये डेट है, इन माई ओपिनियन ये ज्यादा स्ट्रांग, उसमें नहीं रोका। साइंस ऑफ जुहूर इमाम, उसके अंदर कोई कह सकता है कि इन माई ओपिनियन ये जो अभी नॉर्थ अमेरिका में या अमेरिका में सैंडी आया था, या उससे पहले इंडोनेशिया में सुनामी आया था, या इन बिटवीन पाकिस्तान में एक अर्थक्वेक आया था, या इस वक्त पैलेस्टाइन में गज़ा पे अटैक हुआ, ये सारा साइन ऑफ जुहूर में इसका जिक्र है। उसमें मर्जे की जरूरत नहीं है, मुश्तहिद भी नहीं, एक आलिम बल्कि फुल फ्लेज आलिम ना भी हो, लर्नेड पर्सन, वो कह सकता कि इन माई ओपिनियन ये साइन ऑफ जुहूर सीम्स, और दूसरा कह सकता है कि इन माई ओपिनियन ये साइन ऑफ जुहूर नहीं। तो कहने का मकसद ये कि इन माई ओपिनियन वाली बात को लोग गलत समझे, चुनाचे बाद लोगों ने मेरी बात को रिस्पेक्ट के तौर पे लिया और बाद ने मजाक उड़ाया। मैंने सिर्फ तकलीद और फिक के हवाले से कहा था। और यहां पे एक छोटा सा जुमला कह दूं जिसकी एक्सप्लेनेशन बाद में आएगी, आज अगर मैं इस तरफ चला गया तो मेरा असल सब्जेक्ट रह जाएगा, और वो ये कि मुश्तहिद की भी लिमिटेशन होती है। तकलीफ का मतलब यह नहीं है कि मर्जी जो है वो हर चीज में अपना ओपिनियन दे सकता है या अपना फतवा, तकलीफ वहां भी लिमिटेशन। चुनाचे पहला मसला हर बुक का यहां से शुरू होगा, मर्जी की बुक, उसूल दीन या कायद में तकलीफ हराम। चले इसके बाद आता जरूरियात दीन में भी तकलीफ जायज नहीं, यानी आगाए सिस्तानी को भी यह हक नहीं है, नऊज़ बिल्ला उनकी तौहीन ना हो जाए, कि वो कहे कि नमाजें पांच नहीं है, चार हैं या छह। अगर वो ऐसी कोई रिसर्च लेके भी आए तो खुद उन्होंने पहला सेंटेंस इस्लामिक लॉ में यह लिखा, उसूल दीन में तकलीद हराम है जो दीन की नेसेसिटीज या जरूरी चीजें, और उसी में यह मसाला भी है कि रोजा फ्रॉम डॉन टू डस्क, तुलुए फजर से गुरूब आफ्ताब तक या नमाज मगरिब के वक्त तक, इसमें आगे सिसानी भी फतवा नहीं दे सकते कि आज मैं रोजे के टाइमिंग चेंज कर रहा हूं, आज मैं हज की जगह मक्के के बदले में नजफ कर रहा हूं। मुश्तहिद को भी वो फ्री हैंड नहीं है कि जहां पब्लिक की डिमांड हुई कि फला मसाला बहुत मुश्किल है वो उसको चेंज कर दे। जैसा मैंने लफ्ज कहा था कि आगे खुई से जब एक मसले में हमने जरा आर्गुमेंट किया तो उनका जवाब ये था कि हम शरीयत बनाते नहीं हैं, हम शरीयत बताते हैं। तो जहां शरीयत की जो बाउंड्रीज है उसके बाहर मर्जे भी नहीं जा सकता, इसको याद रखिएगा, इसकी डिटेल बाद में आएगी। मगर खास बात यह थी कि इन माय ओपिनियन साइंस ऑफ जुहूर में, हिस्ट्री में, किसी हद तक कुरान की आयतों के इंटरप्रिटेशन में तफसीरें बिर राय हराम है। इसीलिए मैंने कहा कि एक सर्टेन स्टेज तक हदीसों को समझने में वहां ये बात आ सकती है। हां यह जरूर है कि उस आदमी की कुछ न कुछ नॉलेज होना चाहिए और साइंस ऑफ जुहूर के एतबार से करबला से इमाम जमानत जो एक कॉमन प्रॉब्लम रिवायतों में बताया गया, करबला हमारे यहां आशूरा, करबला के हवाले से सबसे फेमस है आशूरा। लेकिन याद रखिए कि बाकी सारी दुनिया में आशूरे से पहले तासुआ होता, आज रात आ गई लैलतुत तासुआ, कल का दिन है तासुआ, कद हुसेरा फी हिल हुसैन। जो तमाम हिस्ट्रीज में तासुआ के बारे में बताया गया, तासुआ यानी नाइन्थ ऑफ मुहर्रम, अरबी में किसा कहते हैं नौ को, तासुआ नाइन्थ ऑफ मुहर्रम, जब हुसैन चारों तरफ से इस तरह से घेरे में आ गए थे कि अब किसी तरफ से भी हबीब इब्ने मुजाहिर भी आना चाहते तो नहीं आ सकते। कद हुसेरा, मुहासरे में कर लिया गया, घेरे में ले लिया गया, फी है इस नौ मुहर्रम को हुसैन, अकेले रह गए हुसैन। वो तासुआ, उसके बाद आशूरा। मगर इसका एक इंतहाई अहम मैसेज, करबला से इमाम जमाना तक, करबला से बात शुरू करेंगे और सूरह जुमा की आयत से इमाम जमाना तक पहुंचेंगे। आका हुसैन जिहाद करबला से पहले खुतबा दिया, खुतबे बहुत दिए, लेकिन जस्ट बिफोर स्टार्टिंग, और ये खुतबा जो आका हुसैन ने दिया है इसका एक जुमला हमारे यहां बहुत फेमस और पॉपुलर, उसी खुतबे का एक और जुमला जो करबला से इमाम जमाना तक चलेगा, जो बहुत ही फेमस जुमला है वो ये है कि हयात में नज़िल्ला, मैं और जिल्लत बर्दाश्त करूं, अल मौत औला मिन अल आर, इज्जत की मौत जिल्लत की जिंदगी से बेहतर। यह आका हुसैन जिस खुतबे में यह कहा उसी खुतबे का एक जुमला सुन, ये बड़ा अजीब अंदाज से आका ने खुतबा दिया। पहले अली अकबर से कहा कि तुम्हें अजान फजर देना, हुसैन की फौज में एक रेगुलर मौजिन था, टेंथ ऑफ मुहर्रम की फजर में उसे चेंज किया गया। अकबर से कहा कि तुम्हें अजान देना ताकि ये सारी यजीद की आर्मी जो अपने आप को मुसलमान कह रही है जब तुम्हें देखेगी जो शबीह रसूल खुदा शक्ल में भी है आवाज में भी, अगर आप अकबर की आवाज सुने बिल्कुल रसूल खुदा जैसे और अकबर का चेहरा देखे, कहा कि तुम्हें देखकर शायद इनको यह ख्याल आ जाए कि हम किसके सामने गए हैं जो रसूल की औलाद। और फिर हुसैन ने नमाज के बाद खुतबा दिया, बड़ा इंटरेस्टिंग और बड़ा इंपॉर्टेंट। लेकिन चूंकि हर साल मुहर्रम में उलमा इस खुतबे को थोड़ा थोड़ा करके एक्सप्लेन करते तो मैं इसको छोड़ देता हूं, सिर्फ एक बात कि हुसैन ने अपना पूरा पूरा इंट्रोडक्शन कराया। मसाइब के हवाले से ये जुमले आशूर की मजलिस के अंदर पढ़े जाते, मैं मसाइल नहीं, मैं मैसेज के हवाले से बात कर रहा हूं। अपना इंट्रोडक्शन कराया कि मैं कौन, मैं रसूल खुदा का बेटा हूं, मैं खदीजा ताहिरा का बेटा हूं, मैं अली मुर्तजा का बेटा हूं, अपने फजाइल बताए। उसके बाद एक सवाल किया कि चलो मुझे एक आम मुसलमान समझ लो, मेरी ये बातों पे बिलीव ना करो, मुझे एक आम मुसलमान समझो, तो ये बता दो कि शरीयत में किसी मुसलमान को कत्ल करने की परमिशन कब, बताओ मसाइल बताओ, और ये बताओ कि उनमें से कौन सा गुनाह या गलती मैंने की जो एक आम मुसलमान का राइट है। मुझे रसूल का नवासा नहीं मानो, मुझे अली मुर्तजा का बेटा नहीं मानो, एक आम मुसलमान, कितने ऐसे गुनाह है जिस पर कत्ल किया जाता, एक लिस्ट बताओ, और ये बताओ कि उनमें से मैंने कौन सा गुनाह किया। हुसैन ने अपना इंट्रोडक्शन कराया, फिर बिल्कुल लॉजिकल और कॉमन सेंस की बात कही कि आम मुसलमान, फिर आखिर में एक जुमला कहा कि मुझे मालूम है, मैं ये सब तुम्हें एक्सप्लेन कर रहा हूं लेकिन तुम्हारे दिल पे असर नहीं होगा। ये मेरी ड्यूटी थी कि मैं ये सारी चीजें तुम्हारे सामने एक्सप्लेन करूं, लेकिन मुझे मालूम है कि तुम मुझे कत्ल करोगे, मेरे पूरे खुतबे का तुम पे कोई असर नहीं होगा। उसके बाद हुसैन रीजन बता रहे, वाई, क्यों मेरी बात का असर नहीं होगा। ये नहीं कहा कि तुम मेरे दुश्मन हो, नहीं कहा, इसलिए कि लकद मुलियत बुतूनकुम मिनल हराम, तुम्हारे पेट में माल हराम इतना गया, तुमने हराम इतना खाया है कि अब नबी और इमाम की बात भी तुम सुनोगे तो तुम पे कोई असर नहीं होता। यजीदियों की सबसे पहली क्वालिटी, आका हुसैन ये बता रहे कि यजीदी यानी इमाम का दुश्मन, यानी जो इमाम को शहीद करने वाला है, उसकी पहली क्वालिटी यह कि उसके पेट में हराम जाता, जिसके पेट में हराम जाएगा। जब आका हुसैन ने यह कह दिया कि हराम माले हराम रिस्क हराम हराम पैसा, यह रीजन बना है कि तुम मेरा खुतबा सुन रहे और कोई असर नहीं हो रहा, तो अब जो जो माले हराम खाता, चाहे 61 हिजरा के करबला में यजीद के कैंप वाला, या 1434 हिजरा में कोई इंग्लैंड और अमेरिका में बैठने वाला, जब पेट में हराम जाता है तो आदमी पे ना कुरान असर करता, ना कलाम इमाम असर करता है, और ना ही इमाम जमाना की कॉल असर करती। भाई यही लोग तो थे ना, यानी यजीद वाले, जिन्होंने हुसैन की आवाज सुनी, हल मिन नासिरिन यंसुरुन, ये आवाज सुनने के बाद उनमें से कौन चेंज हुआ, उससे पहले हुर चेंज हो चुका था, हल मिन नासिरिन के बाद कोई चेंज नहीं हुआ है, क्योंकि पेट में हराम, यही आवाज जमाने का इमाम भी देगा। तो करबला से लेकर इमाम जमाना तक एक बात तो ये वाजे रखी कि हर जमाने में अपने आप को हराम से बचाना है, स्पेशली क्रेडिट क्रंच में, जहां पे आदमी को एक एक्सक्यूज भी मिल जाता कि भाई आज इतना जमाना, आज मेरी गर्दन पे इतने मॉर्गेजेस और कर्जे, आज मेरे लिए इस तरह से सरवाइव करना मुश्किल है। चुनाचे इस मोमिन का हक दबा लिए, चुनाचे उससे कर्जा लेके उसे वापस नहीं किया, चुनाचे मीरास के अंदर भाई बहनों का हक खा के बैठ गए। क्रेडिट क्रंच में तो एक एक्सक्यूज भी बन जाता, लेकिन हराम जिसके पेट में जाए, चाहे जब वो बिलियनर हो तब और चाहे क्रेडिट क्रंच हो तब, हराम का अपना एक असर, और वो असर यह है कि इमाम की कॉल बेकार हो जाती। और यही चीज सूरह जुमा में रसूल खुदा के हवाले से कही गई, क्या है आयत, वह इजा राओ तिजारतन, दो बातें बताई गई हैं, लेकिन मैं अपने टॉपिक की वजह से सिर्फ पहली बात पढ़ रहा हूं, दूसरी छोड़ रहा हूं, कुरान में चेंज नहीं कर रहा हूं, वो बाद में आएगी बात। ये अल्लाह के रसूल, मदीने की बात है, ये मक्के की बात नहीं है, ये आयत मदीने की है। अगर आपने हज और उमरे में सारी जियारतें की हैं तो आपको गेट नंबर 1 और गेट नंबर 3 बाबू सलाम और बाबू रहमत के सामने वो जगह भी दिखाई गई होगी। यहां पर सीरिया से तिजारत के काफिले आते थे, और चूंकि मदीने की मार्केट यहूदियों के और मुनाफिकों के हाथ में थी, तो वो लोग तिजारत के जो काफिले आते होलसेलर, ठीक उस वक्त लाते हैं जब अल्लाह का रसूल नमाज जुमा पढ़ाता, और फिर एक आवाज आती है कि तिजारत का काफिला आ गया, किसे सामान खरीदना। कुरान ने कहा रिजल्ट क्या है, वाइजा रहा और तिजारा, तुम्हारे पीछे नमाज पढ़ने वाले مسلم ابن عقیل کا واقعہ تو بہت بعد میں ہے، یہ تو رسول اللہ کا واقعہ ہے. جیسے ہی روکڑے کی بات، پیسے کی بات، بزنس ٹرانزیکشن کی بات آئی، ان فضو الیہ دوڑ کے گئے و ترکو کا قائمہ اور تجھے اکیلا چھوڑ دیا. یہ مدینے کی بات ہے، مکے کی نہیں. واٹ از دا ڈفرنس بٹوین مدینہ اینڈ مکہ؟ ڈفرنس یہ ہے کہ مکے میں رسول خود سے آئے، مدینے میں رسول کو انویٹیشن بھیجا گئے. مدینے کے اندر یاد رکھیے جو لوگ ہیں وہ رسول کو انوائٹ کر رہے ہیں. اسد ابن زرارہ، موسیٰ ابن عمیر تیسری مجلس میں واقع آیات ریکویسٹ کر رہے ہیں، باقاعدہ ڈیلیگیشن پہ ڈیلیگیشن جا رہے ہیں کہ یا رسول اللہ چھوڑیے مکے کو، آپ ہمارے سٹی میں آئیے، ہمارے مہمان بنے. ان کے انویٹیشن پر آئے. اور ان کی حالت یہ ہوئی کہ جب پیسے کی بات آئی تو بھول گئے کون رسول کون مہمان، چھوڑ کے گئے ادھر. امام زمانہ جب آئیں گے تو کرسچن، جوز، ہندوز، ایتھسٹ، کمیونسٹ، وہ یہ کہہ سکتے ہیں کہ ہم نے آپ کو نہیں بلایا، آپ آگئے، ہم نے آپ کو انوائٹ نہیں کیا ہے، آپ کیوں کہتے ہیں کہ میری بات مانو؟ لیکن مومن تو یہ نہیں کہہ سکتا نا، آپ تو امام کو انوائٹ کر رہے ہیں، اجل اللہ کیوں کہتے ہیں آپ؟ دعائیں ندبہ جمعے کے دن آپ نے کیوں پڑھی؟ زیارت عاشورہ میں امام منصور کہہ کے آپ کس امام کو یاد کر رہے ہیں؟ عاشورے کے دن آپ سلام ایک دوسرے کو شاید نہیں کریں، شاید کریں مگر ایک جملہ ضرور کہیں گے نا کہ اللہ ہمیں اور تمہیں امام زمانہ کا ساتھی بنائے. ہم امام کو انوائٹ کر رہے ہیں. اور قرآن کہتا ہے جنہوں نے امام کو دعوت دی، جب پیسے کی بات آئی وہ رسول کو چھوڑ کے بھاگ گئے. اور یہاں رک کر ایک سوال آپ سے کروں، وہ یہ کہ رسول خدا کی زندگی میں کوئی ایسی جنگ بھی ہوئی تھی جس میں رسول خدا کو ڈیفیٹ ہوئی؟ نعوذ باللہ، یہ لفظ بہت غلط میں کہہ رہا ہوں اور میری انٹینشن وہ نہیں ہے، ابھی میں اس کو ایکسپلین کرتا ہوں. پیغمبر نے اپنی زندگی میں جتنی جنگیں کافروں سے لڑی، کوئی ایسی جنگ بھی تھی جس میں رسول خدا کو ڈیفیٹ ہوئی؟ ایک ہی جنگ کا نام ہسٹری میں آتا ہے، جنگ احد. میں اسے ڈیفیٹ نہیں مانتا ہوں. یقیناً مسلمانوں کی کیجولٹیز بہت زیادہ تھی، مسلمانوں کے لاسز بہت زیادہ تھے. بس آپ اس سے اندازہ کریں کہ رسول خدا کی زندگی میں 79 اور جنگیں ہوئیں، اور 80 احد، ٹوٹل 80. جو 10th امام نے متوکل کی ماں کو رپلائی دیا تھا جب اس کو منت پوری کرنا تھا. متوکل کی ماں، اس کا بیٹا بیمار پڑا، اللہ سے منت مانی کہ میرا بیٹا ٹھیک ہو جائے گا، مال کثیر چیریٹی میں دوں گی. بیٹا ٹھیک ہو گئے. اب مال کثیر کسے کہتے؟ کثیر کا مطلب کیا؟ بہت. کتنا بہت؟ 100 بہت ہے، 1000 بہت ہے، 1,00,000 بہت ہے، کتنا بہت؟ ہر عالم سے پوچھا، کسی نے سیٹسفیکٹری جواب نہ دیا. 10th امام نے کہا کثیر کا مطلب 80 درہم. سارے علماء نے کمپلین کی، آپ نے کہاں سے کہا؟ کوئی دلیل ہے؟ کہا ہاں، سورہ توبہ کی آیت، لقد نصرکم اللہ فی مواطن کثیر، اللہ نے تمہاری مدد کی ہے کثیر جگہوں پر. 10th امام نے کہا رسول خدا نے کتنی جنگیں لڑی ہیں؟ 80 کو قرآن کہہ رہا ہے کثیر. تو کثیر 80 جنگیں، 79 کا ٹوٹل لاس اگر آپ جمع کریں کیجولٹیز پورے 79 میں، لیس دین 1 جنگ احد، ہیوی لاسز. اتنی ساری کیجولٹیز کہ ساری زندگی کی تمام جنگوں کا ٹوٹل کم ہے اور ایک احد کا ٹوٹل زیادہ. یہ احد میں مسلمانوں کا اتنا بڑا ٹرائل ہوا، وائے وائے یہ اتنا پرابلم کیوں؟ کہ رسول خدا زخمی ہو گئے. جناب حمزہ اس طرح سے شہید ہوئے کہ آپ زیارت عاشورہ میں بھی کہتے ہیں لعین ابن لعین عاقلۃ الاکباد، جگر کھانے والے کی اولاد. کون ہندہ کا تذکرہ ہے نا، زیارت عاشورہ میں آپ ہندہ کو اور ہندہ کے پوتے یزید کو یاد کرتے ہیں جناب حمزہ کے کانٹیکس میں. جناب حمزہ کا کلیجہ اس نے کھایا، یا ایٹ لیسٹ ٹرائی کی. امام نے کہا اللہ نے یہ اس پہ حرام کر دیا تھا، وہ ایک الگ بہت ڈیٹیل آ رہی ہے. شارٹ جنگ احد. اب ایک سوال ہر ایک کو، ایک سوال میں کسی سے بھی کروں ریپلائی ہر ایک کو پتا، رسول خدا کو جنگ احد میں اتنے ہیوی لاسز کیسے ہوئے، اتنی ساری کیجولٹیز کیسے ہوئی، جناب حمزہ کیسے شہید ہوئے؟ صرف دولت کی لالچ کی وجہ سے. کن کے دلوں میں؟ پیغمبر کی آرمی. جس آرمی کو لے کے رسول خدا جنگ کرنے گئے، ہر ایک کو معلوم ہے کیونکہ عمرے میں حج میں آپ کوئی اور زیارت کریں کہ نہ کریں، احد کی زیارت ضرور کر دیں. ابھی میں نے سورہ جمعہ کے بزنس کاروان کا ذکر کیا، لیکن مجھے یقین ہے کہ 50% نے وہ زیارت نہیں کی ہوگی، احد 100% یہ زیارت کرتے ہیں. تو ہر ایک کو دکھایا جاتا. یہاں رسول خدا نے 50 تیر انداز بٹھائے تھے اور مسلمان شروع میں جنگ جیت رہے تھے، 47 مال غنیمت کے لالچ میں اپنی جگہ چھوڑ کے چلے گئے، دولت کے لالچ میں. اور میں بہت احتیاط سے ایک بات کہہ رہا ہوں کیونکہ ایک تو ٹائم میرے ہاتھ سے نکل رہا ہے، تو جلدی مجھے بات کرنا ہے، اور ڈر لگ رہا ہے کہ رسول اور امام کی انسلٹ یا توہین نہ ہو جائے. احد کی لڑائی کون سی لڑائی ہے جس کا کمانڈر ان چیف خود رسول خدا ہیں اور جس کا علمدار مولا مرتضیٰ ہے؟ محمد مصطفیٰ بھی ہے جس آرمی میں، علی مرتضیٰ بھی ہے جس آرمی میں، اس آرمی کو بھی شکست ہوئی، آخر میں علی نے سنبھال لی. اگر علی نہ ہوتے، 9 تلواریں اور پھر اسی احد میں تو ذوالفقار نازل ہوئی جو اب تک امام زمانہ کے پاس ہے، جس سے امام ساری دنیا کو فتح کریں گے. لیکن علی نے جب مسلمانوں کو جا کے سہارا دیا، سنبھال لیا، اس وقت تک کتنے ہیوی لاسز ہوئے تھے، جبکہ خود علی اس وقت میدان میں تھے، رسول خدا میدان میں تھے. ان دا پریزنس آف رسول خدا اینڈ ان دا پریزنس آف امام علی مسلمانوں کو ڈیفیٹ ہوئی. کس لیے؟ دولت کی لالچ میں، دولت کی محبت میں، مال کی لالچ میں. امام زمانہ، ہم اور آپ جو میسج سمجھ رہے ہیں، نعوذ باللہ، کیا امام زمانہ وہ بات نہیں جانتے کہ اگر کوئی ایسی آرمی میرے پاس آ گئی جن کے دلوں میں پیسے کی محبت ہے، بھئی یہ مال حرام کی طرف آدمی جاتا کیوں؟ پیسے کی محبت کی وجہ سے، پیسہ اسے اور بڑھانا. آل دو یہ کیش 22 بن جاتا. اب مجھے نہیں پتا یہ کیش 22 میں نے صحیح کہا کہ غلط کہا. میں یہ سمجھتا ہوں کیش 22 کو، جیسے ڈاکٹر مجھ سے کہتے ہیں کہ مولانا شوگر کنٹرول کرنا ہے تو انسولین کے انجیکشن لیجیے. آپ اپنی دوائیاں بھول گئے ہوں گے، میری دوائیاں آپ کو یاد ہو گئی ہوں گی، پہلی محرم سے میں ذکر کرتا چلا رہا ہوں. کہا کہ یہ انسولین لیا، انسولین کا سائیڈ ایفیکٹ ویٹ بڑھ گیا. کہا کہ ویٹ بڑھے گا تو انسولین کو باڈی قبول نہیں کرے گی، آپ کو ویٹ کم کرنا پڑے گا. ویٹ کم کرنا ہے تو انسولین بند کرنا ہوگا. کہا نہیں، انسولین بند کریں گے تو شوگر کنٹرول نہیں ہوگی، انسولین کنٹینیو کیے ویٹ بڑھ گئے. ویٹ کم کر رہے ہیں تو انسولین بند کرو، انسولین بند کرو تو شوگر کم نہیں ہو رہی. کیش 22 کیا ہوتا ہے؟ مال حرام ہم کیوں لیتے ہیں؟ ہمارے مال میں اضافہ ہو. حرام جس مال میں آتا ہے وہ مال حلال بھی آپ کے گھر سے چلا جاتا. چلا گیا مال حلال، ہم نے اور حرام شروع کیا کمانا، یہ اور پیسے بڑھیں گے. معلوم ہوا جو ہمارے حلال کے 1000 پاؤنڈ ہیں وہ بھی چلے گئے، ہم نے اور حرام کمایا کہ وہ تو اور لاس ہو گیا ہے، مزید حرام آیا، جتنا رہا سا حلال ہے وہ بھی چلا جائے گا. ہم یہ سمجھ کے حرام لیتے ہیں. لوگ شراب کا بزنس بھی کرتے ہیں، لوگ لاٹری کے ٹکٹ بھی خریدتے ہیں، لوگ قرضہ لے کے واپس بھی نہیں کرتے ہیں، لوگ بزنس میں فراڈ بھی کرتے ہیں، لوگ پارٹنر کا حصہ بھی کھا لیتے ہیں، لوگ میراث میں اپنے بہن بھائیوں کو بھی حق سے محروم کر دیتے. سب ہوتا ہے نا، کیوں؟ تاکہ ان کی دولت بڑھ جائے. ان کو کیا پتا دولت نہیں بڑھے گی، جو حلال آلریڈی ہے وہ بھی تمہارے ہاتھ سے نکل جائے گا. مگر مومن ٹائم پر کہاں یہ باتیں سوچتا ہے، وہ تو بعد میں سوچتا ہے. تو اب دیکھیے، امام کی آرمی جسے لیڈ کر رہا ہے رسول خدا، اس کائنات کا سب سے بہتر انسان، عظمت رسالت پہ 2 دن بعد، اور جس میں علمدار علی مرتضی جیسا ہے، عباس کی عظمت اپنی جگہ پر، لیکن علی بہرحال علی ہیں، عباس کے بھی باپ ہیں، علی علمدار، اور وہ لشکر اس لیے ہیوی کیجولٹیز ہو رہی ہیں کہ سپاہیوں کے دل سے پیسے کی محبت نہیں نکلی. آ تو رہے ہیں رسول خدا کی آرمی میں، मगर डॉलर की मोहब्बत लेके आ रहे, पाउंड की मोहब्बत लेके आ रहे, माले दुनिया की मोहब्बत लेके आ रहे। जब एक मर्तबा ये चीज सामने आ गई, इमाम जमाना ऐसी आर्मी नहीं जाते जो इमाम जमाना को मैदान जंग में शिकस्त दे दे। चुनाचे इमाम की आर्मी की एक क्वालिटी यह है, उसके दिल में पैसे की मोहब्बत नहीं होती, हलाल पैसे की भी मोहब्बत नहीं होती, हराम तो छोड़िए। और जैसा मैंने तीन दिन पहले कहा था कि आज की दुनिया में हर मोमिन परेशान और हर एक कहता है मौलाना कोई दुआ बताइए, मौलाना कोई अमल बताइए। ये आपको मालूम है कि माले हराम से अपने आप को बचाना ये बेस्ट दुआ है, ये आपके प्रोटेक्शन के लिए बेस्ट अमल है। वही रिवायत याद कर लीजिए जिसे बाज़ उलमा ने ये कहा है कि वो तो सूरह कहफ की पांचवी आयत की तफसीर है। वो रिवायत सूरह कहफ कुरान करीम का वो सूरा है जो आका हुसैन ने बाजार कूफा में तिलावत किया, पूरा सूरा तिलावत नहीं किया, आयत नंबर 5 सूरा नंबर 18। और एक जुमले की एक बात कह दूं, कुरान में बहुत सारी आयतें हैं जिसके डिफरेंट डिफरेंट बेनिफिट, मसलन रोजी के लिए सूरह वाकया से बेहतर और कोई अमल नहीं, मसलन औलाद के लिए सूरह मोमिनून की चंद आयतों से बेहतर कोई अमल नहीं, मसलन बेटी की शादी के लिए सूरह तारिक से बेहतर कोई अमल नहीं, मगर बिजनेस की बरकत के लिए सूरह तलाक की आयत नंबर 2 से बेहतर कोई आयत नहीं।